यो रेडियो नेपाल हो। अब सुनील थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ नेकपा पार्टीभित्र देखिएको विवादका बीच पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता। अहिले प्रधानमन्त्री फेर्ने समय नभएको भन्दै भक्तपुरको सूर्य विनायकमा प्रदर्शन। गुल्मीमा पहिरोमा परि दुईजनाको मृत्यु, पाँच घाइते। कान्द्रा र काडा नदीमा आएको बाढ़ीको कारण भजनी नगरपालिकाका केही वडा डुबानमा। र विश्वमा महामारीको रूप लिएको कोरोना भाइरस विरूद्धको भ्याक्सिन अबको डेढ़ महिनाभित्र प्रयोगमा आउने भारतको एक अनुसन्धान संस्थाको दावी। पार्टीभित्र देखिएको समस्या समाधान गरी पार्टीलाई एकताबद्ध राख्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा जारी छलफलमा अध्यक्षद्वयका साथै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो। नेकपा स्थायी समितिको मंगलबार बसेको बैठक निर्धारित कार्यसूचीभन्दा भिन्न असार 14 गते मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन विभिन्न शक्तिहरू लागेको भनी दिनुभएको अभिव्यक्तिमा केन्द्रित भएपछि विवाद देखिँदै आएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले हिजो साँझ 5 बजेदेखि संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेपछि स्थायी समिति बैठकले नयाँ मोड़ लिएको हो। हिजो साँझ केही बेर मात्र बसेको स्थायी समिति बैठकमा नेताहरूले पार्टीको विवाद समाधान गर्न अध्यक्षद्वयलाई जिम्मा दिएपछि आज दुवै अध्यक्षबीच छलफल भएको हो। यसैबीच पार्टी विवाद नचर्काउन र पार्टी विभाजन हुन नदिन नेकपाका दोस्रो तहका नेताहरू सक्रिय भएका छन्। आज बिहान मन्त्री निवास पुलचोकमा दोस्रो तहका नेताहरूबीच छलफल भएको छ। नेकपा स्थायी समितिको बैठक भोलि 11 बजे बस्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन भएको छ। स्वतन्त्र नागरिकको नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीको पक्षमा नाराबाजी समेत भएको छ। सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको भन्दै सरकार परिवर्तन खेल गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए। गुल्मीमा पहिरोका कारण दुईजनाको मृत्यु भएको छ भने अर्का एकजना हराइरहेका छन्। पहिरोमा परि अन्य 5 जना घाइते भएका र उनीहरूमध्ये 2 जनाको अवस्था गम्भीर रहेको छ। गैरातीको पहिरोको कारण इस्मा गाउँपालिका एक हस्ती चौरका बसन्त सारूको गोठ पुरिँदा उनका 18 महिनाका छोरा सिजन सारूको मृत्यु भएको छ। त्यस्तै पहिरोले हस्ती चौरकै रिख बहादुर खत्रीको घर बगाउँदा उनकी 7 वर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ भने उनकी पत्नी गम्भीर अवस्थामा उद्धार गरिएको छ। पहिरोमा परि अन्य 3 जना घाइते भएका छन्। त्यस्तै मुसिकोट नगरपालिका 2 का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन्। पहिरोले गाउँ बीचको सम्पर्क विच्छेद भएको र अन्य मूल सड़क समेत अवरूद्ध भएको कारण उद्धारमा समस्या परिरहेको छ। कैलाली स्थित कान्द्रा र काडा नदीमा पानीको बहाव बढ़ेपछि कैलालीका भजनी र जोशीपुर डुबानमा परेको छ। काडामा पानीको बहाव बढ़ेपछि भजनी नगरपालिकाको 2, 3, 6 र 8 नम्बर वडाका सयौं घर डुबानमा परेको छ। आगामी 3 दिन देशका सबै प्रदेशहरूमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश 1, प्रदेश 2, प्रदेश 5 गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कन्काई बागमती पश्चिम राप्ती नदीमा बहाव बढ़ने तथा केही साना साहक नदीमा जलस्तर सतर्कता तहमा पुग्न सक्ने बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो पल्ट रूपन्देह र कपिलवस्तु नवलपरासी गुल्मी पाल्पा बर्दिया कैलाली सुर्खेतका केही स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। तिनाउ कञ्चनखोला बाणगंगा लगायतका नदीमा आकस्मिक बहावको सम्भावना भएकोले सजगता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध समेत गरेको छ। गण्डकी प्रदेशका 4 जिल्लामा आज बिहान थप 32 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहान प्रेस विज्ञप्ति प्रकाशित गरी नवलपुरमा 19, तनहुँमा 9, पर्वतमा 3 र बागलुङमा 1 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नवलपुरको कामस्वती नगरपालिकाका 11 पुरूष र 3 महिला, मध्यविन्दु नगरपालिकाका 4 पुरूष र 1 महिला संक्रमित भएका छन्। तनहुँको रिसिङ गाउँपालिकाका 7 र भीमाद नगरपालिकाका 2 पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै पर्वतको बिहादी गाउँपालिका, फलेवास नगरपालिका र पैयौं गाउँपालिकाका 1 पुरूष र बागलुङको जैमिनी नगरपालिकाका 1 पुरूष संक्रमित भेटिएका छन्। भरतपुर अस्पताल, चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित सबै 19-49 वर्ष उमेर समूहका रहेका बताइएको छ। संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको पाक पर्ने आइसोलेसनमा ल्याउने तयारी शुरू भएको छ। बाँकेमा आज थप 14 कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरबाट राप्ती सोनारी गाउँपालिकाका 7 र वनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्रबाट बैजनाथ गाउँपालिकाका 7 गरी 14 निको भई डिस्चार्ज भएका हुन्। यो सँगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या 337 पुगेको छ। कोरोना भाइरस कोविड 19 संक्रमणबाट सृजित असामान्य परिस्थितिको कारण गरिएको लकडाउनबाट आर्थिक तथा सामाजिक गतिविधि प्रभावित हुँदा पर्यटन क्षेत्र सबैभन्दा गम्भीर रूपमा प्रभावित भएको देखिएको छ। लकडाउन शुरू भएदेखि हालसम्म पर्यटन तथा हवाई क्षेत्रमा 34 अर्ब रूपियाँको नोक्सान भए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूलाई निरन्तरता दिएको कारण केही प्रगतिहरू भने देखिएको छ। नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको एक अध्ययन कमिटिका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा करिब 34 अर्बको क्षति भएको र साउन 7 थप 7 अर्बले क्षति बढ़ने अनुमान गरिएको छ। पर्यटन क्षेत्रमा ठूलो क्षति भए पनि लकडाउनको कारण अलपत्र परेका विदेशी पर्यटन तथा आन्तरिक पर्यटकहरूको उद्धार गर्नेदेखि राष्ट्रिय गौरवका आयोजनाको निर्माणलाई भने निरन्तरता दिइएको छ। त्यस्तै नेपालमा अलपत्र परेका विदेशी सहित 12,408 विदेश फर्कन सहजीकरण गर्ने कार्य समेत भएको छ। अध्ययन अनुसार कोरोना संक्रमणबाट पर्यटन क्षेत्रमा गरिएको करिब 10 खर्बको लगानी प्रभावित हुनेदेखि यस क्षेत्रमा प्रत्यक्ष तथा आंशिक रोजगारी पाइरहेका 8 लाखको रोजगारी गुमेको पनि देखाएको छ। तनहुँको ब्यास नगरपालिका 6 शेखाटारमा करेन्ट लागेर आज 1 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 58 हेकु ठिनी श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घरमा मिक्सर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा रत्नहरी अस्पतालमा मृत्यु भएको हो। कञ्चनपुरको पुनर्वासमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट 1 मोटरसाइकल यात्रीको मृत्यु भएको छ। पुनर्वास नगरपालिका 1 स्थित कालिका स्वास्थ्य चौकी नजिकै सड़क निर्माण कार्यमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट पुनर्वास नगरपालिका 9 बीच फाँटाका लोकेन्द्र सिंह ठकुरीको मृत्यु भएको हो। ठकुरीको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले पानी डुबानी गर्ने 2 ट्याङ्करमा आगजनी गरेका छन्। दुवै ट्याङ्कर चालक भने फरार रहेका र उनीहरूको खोजी भइरहेको बताइएको छ। हरेक वर्ष वर्षायाम शुरू भएसँगै तराई मधेसमा सर्प दंशका घटनाहरू बढ़ने गर्छन्। सर्पको टोकाईबाट वर्षेनी धेरैको ज्यान जाने गरेको पनि छ। सुदूरपश्चिम प्रदेशमा गएको जेठ यता सिटी प्रादेशिक अस्पतालमा 28 सर्प दंशका बिरामीको उपचार भएको छ भने सर्पको टोकाईबाट 4 मृत्यु भएको छ। कैलालीबाट हाम्रा संवाददाता भानुभक्त आचार्यले तयार पारेको रेडियो रिपोर्ट।
बुधबार राति कैलालीको धनगढ़ीमा विषालु सर्पले डस्दा 1 ज्यान गयो। त्यसको अघिल्लो दिन कञ्चनपुरको भीमदत्त नगरपालिकामा सर्पको टोकाईबाट 14 पर्वत गिरीको मृत्यु भएको थियो। त्यसअघि सर्पदंशकै कारण असार 14 पनि कञ्चनपुरकै शुक्लाफाटा नगरपालिकामा 5 बालिका पूनम बोहराको मृत्यु भएको थियो। यी सबै घटनामा बिरामीले समयमा उपचार नपाउँदा मृत्यु भएको प्रादेशिक अस्पतालका इमर्जेन्सी प्रमुख कृष्ण बहादुर बोहरा बताउनुहुन्छ।
धेरै ट्रेडिसनल उपचार पद्धति अपनाइसकेपछि मात्र हामी कहाँ आउने र ढिलो भएको कारण
हाल कैलालीको बढाईपुरमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र सेती प्रादेशिक अस्पतालमा मात्रै सर्पदंशको उपचार भइरहेको छ। बढाईपुरको कालीरक्षा गणमा वैशाख यता 66 सर्पदंशका बिरामी आएकोमा सबै निको भएर फर्किएको गणपति प्रदीप थापाको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा वर्षेनी सर्पदंशबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। जटिल अवस्थाका लागि भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीहरूले अकालमा ज्यान गुमाउन बाध्य भएका छन्। यता सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने 20 भेन्टिलेटर खरिद हुँदै गरेको भन्दै उपचार सामग्री आए ज्यान गुमाउनेको संख्यामा कमी आउने दावी गर्नुहुन्छ।
सुदूरपश्चिममा दुई ठाउँमा अहिलेसम्म छ, यी दुवै व्यवस्थित रूपमा सञ्चालित छन्। अब भेन्टिलेटर आयो भने संख्या थप्न सकिन्छ।
प्रदेशका दुई स्थानमा मात्रै अहिले सर्पदंशको उपचार भइरहेको छ। दूर दराजका नागरिकहरूले सर्पदंशकै कारण अकालमा ज्यान गुमाउन बाध्य छन्। धनभक्त आचार्य, रेडियो नेपाल, कैलाली।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। विश्वभर कोरोना भाइरसको महामारीले जनजीवन अक्रान्त बनिरहेका बेला भारतमा 1.5 महिनाभित्रै यसको खोप जनस्तरमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको समाचार छ। भारतको सरकारी अनुसन्धान संस्था आईसीएमआरले भारत बायोटेक कम्पनीसँग मिलेर विकास गरिरहेको कोभ्याक्सिन नामक खोप भारतीय स्वतन्त्रता दिवस अगस्त 15 तारीखदेखि शुरूआत गर्ने तयारी भएको बताएको छ। भारतका विभिन्न स्थानमा क्लिनिकल परीक्षण मार्फत यसलाई अघि बढ़ाइएको समाचारमा उल्लेख छ। सबै अनुसन्धान संस्थाहरूलाई आउँदो मंगलबारभित्र क्लिनिकल परीक्षण शुरू गर्न कड़ा निर्देशन दिइएको बताएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सीमा विवादले तनाव उत्पन्न भएको लद्दाख क्षेत्रको आज भ्रमण गर्नुभएको छ। भारतीय प्रधानमन्त्रीका साथ भारतीय सेनाका संयुक्त सेनाध्यक्ष जनरल बिपिन रावत र प्रधान सेनापति जनरल एनएम नरवाणे पनि लद्दाख पुग्नु भएको छ। भारतीय प्रधानमन्त्री 11,000 फीट उचाइको निमु भन्ने स्थानमा पुगी त्यस क्षेत्रको निरीक्षण गर्नुभएको भारतीय संचार माध्यमहरूले बताएका छन्। हालै गलवान उपत्यकामा भएको मुठभेडमा 20 भारतीय सैनिकको मृत्यु भएपछि सेनाको मनोबल बढ़ाउन भारतीय प्रधानमन्त्री त्यस क्षेत्रको भ्रमणमा जानुभएको बुझिएको छ। यसैबीच चीनसँगको विवाद उत्कर्षमा पुगेका बेला भारतले अरबौं डलर खर्चेर वायु शक्ति बढ़ाउने योजना बनाएको छ। भारतको रक्षा मन्त्रालयले रशियामा बनेको 33 मिग-29 लड़ाकु विमान किन्नेदेखि अन्य 59 लड़ाकु विमानको स्तर वृद्धि गर्ने सम्बन्धी सम्झौता भएको जनाएको छ। 2,40,000,000,000 डलर बराबरको पछिल्लो हात हतियार खरिद सम्बन्धी सम्झौतामा क्षेपास्त्र प्रतिरोधी प्रणाली खरिद लगायतका सैन्य सामग्री खरिद गरिने सम्झौता भएको छ। बेजिङले हङकङमा नयाँ सुरक्षा कानून लागू गरेपछि युवा पुस्ताका एकजना चर्चित प्रजातन्त्रवादी अभियन्ताले हङकङ छाडेको बेलायती प्रसारण संस्था बीबीसीले जनाएको छ। विद्यार्थी नेता नाथन ल स्थानीय विधायक समेत रहेका र सन् 2014 भएको अम्ब्रेला प्रदर्शनमा जेल समेत परेका थिए। नाथानले अब आफू मुलुक बाहिर रहेर हङकङको प्रजातन्त्रका लागि लड़िरहने बताएका छन्। प्रजातन्त्रवादी अभियन्ताहरूले सरकारले ल्याएको नयाँ कानूनले हङकङको स्वतन्त्रतामा आघात पुगेको बताउँदै आएका छन्। उत्तर कोरियाली नेता किम जोङ उनले COVID-19 को सामनामा मुलुकले अभूतपूर्व सफलता हासिल गरेको बताउनु भएको छ। पार्टीको पोलिट ब्यूरो बैठकमा बोल्दै नेता किमले कोरोना भाइरसको आक्रमणलाई शुरूमै रोकेर अवस्था स्थिर राख्न सफल भएको दावी गर्नुभयो। उत्तर कोरियाले भाइरसले विश्वव्यापी महामारीको रूप लिँदै गरेको बेला 6 महिना अघि नै सबै सीमाहरू बन्द गरी हजारौंलाई आइसोलेसनमा राखेको थियो। उत्तर कोरियाले अहिले उसको मुलुकमा कोरोना भाइरसको एउटा केस पनि नरहेको बताएको छ, तर विश्लेषकहरूले भने सो भनाईलाई पत्याएका छैनन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सत्तारूढ़ नेकपा पार्टीभित्र देखिएको विवादका बीच पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता। अहिले प्रधानमन्त्री फेर्ने समय नभएको भन्दै भक्तपुरको सूर्य विनायकमा प्रदर्शन। गुल्मीमा पहिरोमा परि 2 मृत्यु, 5 घाइते। कान्द्रा र काड़ा नदीमा आएको बाढ़ीको कारण भजनी नगरपालिकाका केही वडा डुबानमा र विश्वमा महामारीको रूप लिएको कोरोना भाइरस विरूद्धको भ्याक्सिन अबको 1.5 महिनाभित्र प्रयोगमा आउने भारतको एक अनुसन्धान संस्थाको दावी। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।